السلام عليكم. ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له ومن يضلله فلا هادي له، وأشهد أن لا إله إلا الله وحده لا شريك له، وأشهد أن سيدنا وسندنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا. أما بعد، یہ ایک حدیث ہے جو حضرت ابو ایوب انصاری رضی اللہ تعالی عنہ سے مروی ہے کہ حضور اقدس نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، من اخلص للہ اربعین یوما ظہر ینابیع الحکمت من قلبه علی لسانی، او کما قال صلی اللہ علیہ وسلم، جس کے معنی یہ ہیں کہ جو شخص اللہ کے لیے یعنی اللہ کی خوشنودی کے خاطر 40 دن تک اخلاص اختیار کرے تو اس کے دل سے اس کی زبان پر حکمت کے چشمے پھوٹ پڑتے ہیں، اللہ تبارک و تعالی اس کے دل پر حکمت کے چشمے، اس کے زبان پر، دل سے زبان پر پھوٹ پڑتے ہیں، یعنی اللہ تعالی اس کے زبان پر حکمت کی باتیں جاری فرماتے ہیں، اس کے دل میں حکمت کی باتیں ڈالتے ہیں اور پھر اس کی زبان پر جاری فرماتے ہیں۔ حکمت ایک ایسی چیز ہے جس کی کوئی حد و نہایت نہیں۔ حکمت کے معنی ہے دانائی کی بات، سمجھ کی بات، جس میں لا متناہی حقائق اور معارف اور لطائف داخل ہیں، اور یہ وہ چیز ہے جس کے لیے قرآن کریم میں آیا کہ حضور اقدس نبی کریم صلی اللہ علیہ وسلم دنیا میں جو تشریف لائے تو آپ کی تشریف آوری کے مقاصد قرآن کریم نے جو بیان فرمائے ان میں سے ایک یہ بھی ہے کہ آپ لوگوں کو حکمت سکھائیں، دانائی کی بات۔ یہ دانائی کی باتیں لامتناہی ہیں، ان کا دروازہ کبھی بند نہیں، اور اللہ جل جلالہ اپنے نیک بندوں کے قلوب پر یہ نئی سے نئی حکمت کی باتیں وارد فرماتے ہیں اور زبان پر جاری فرماتے ہیں۔ اس کا اندازہ اس بات سے لگائیے کہ حضور اقدس صلی اللہ علیہ وسلم کے وقت سے لے کر آج تک 1400 سال گزر چکے اور لوگوں نے بزرگان دین کے زبان سے جاری ہوئے الفاظ کو، ملفوظات کو قلم بند کرنے کا سلسلہ روز اول سے رکھا ہے۔ تابعین، تبع تابعین، پھر بزرگان دین، اولیاء کرام جتنے آئے ہیں ان کے ملفوظات یعنی ان کے زبان سے نکلے ہوئے کلمات لوگ نوٹ کرتے ہیں، محفوظ کرتے ہیں، آنے والی نسلوں کے لیے محفوظ کر جاتے ہیں۔ ہمارے آخر میں حضرت حکیم الامت مولانا اشرف علی صاحب تھانوی رحمۃ اللہ علیہ کے ملفوظات تقریباً 20 جلدوں میں، اس سے بھی زیادہ میں ہیں سبے میں۔ تو اگر ان سب کا مطالعہ کرے آدمی تو ہر ایک میں کوئی نہ کوئی نئی بات ملے گی جو پہلے کسی نے نہیں کہی تھی، اور ہے حکمت کی بات، دانائی کی بات۔ اس سے اندازہ کیجئے کہ حکمت کی باتوں کی کوئی حد و نہایت نہیں اور کوئی انتہا نہیں۔ اللہ تبارک و تعالیٰ اپنے نیک بندوں کے دل پر وہ باتیں ڈالتے رہتے ہیں۔ لیکن وہ باتیں اللہ تعالیٰ ڈالتے ہیں اس وقت جب اخلاص ہو, اور جب اخلاص ہوگا تو اللہ تبارک و تعالیٰ اس کی زبان دل پر اور زبان پر حکمت کی باتیں جاری فرمائیں گے, سمجھ میں ایسی باتیں آئیں گی جو کارآمد ہوں گی, مفید ہوں گی دنیا میں بھی آخرت میں. تو اس میں فضیلت بیان فرمائی ہے, دو چیزیں اس میں خاص طور پر سمجھنے کی ہیں. ایک اخلاص کی فضیلت بیان فرمائی, اور دوسرے 40 دن کا خاص طور پر ذکر فرمایا کہ 40 دن تک کوئی آدمی اخلاص کا عمل کر لے تو اللہ تبارک و تعالیٰ اس کو یہ انعام عطا فرماتے ہیں. تو پہلے اخلاص کا کیا مطلب, اخلاص جس کو فرمایا گیا کہ اخلاص اختیار کر لے 40 دن تک تو اللہ تعالیٰ اس کے اوپر یہ انعام فرماتے ہیں. اخلاص کے لفظی معنی ہے کسی چیز کو خالص بنانا جس میں کوئی ملاوٹ نہ. اب نماز کے اندر مثلا اخلاص یہ ہے کہ آدمی نماز جب پڑھے تو خالص اللہ ہی کے لیے پڑھے, اللہ کو راضی کرنا مقصود ہو, اللہ کی خوشنودی مقصود ہو, اللہ تبارک و تعالیٰ کا تقرب حاصل کرنا مقصود ہو, اور کوئی ملاوٹ اس میں نہ ہو. جو فلاں دیکھ لے گا تو مجھے اچھا سمجھے گا, نیک سمجھے گا, دکھاوا, نام و نمود, شہرت, اس قسم کی چیزوں کی ملاوٹ نہ ہو, بلکہ خالصتاً اللہ ہی کے لیے انسان وہ عمل کر رہا ہو, تو اس کو کہتے ہیں اخلاص. اور یہ ہر عمل کی روح اخلاص ہے. کوئی عمل اخلاص کے بغیر اللہ تبارک و تعالیٰ کے ہاں قبول نہیں. نماز ہو, روزہ ہو, حج ہو, زکات ہو, جتنے نیکی کے کام ہیں, صدقات خیرات ہو, ان سب میں کی روح ہے اخلاص, کہ وہ اللہ ہی کے لیے ہے, اس میں نام و نمود اور دکھاوا اور کوئی اور چیز کی ملاوٹ شامل نہیں. تو جتنا اخلاص زیادہ ہوگا اتنا ہی عمل کے اندر وزن زیادہ ہوگا, عمل کا وزن بڑھ جائے گا, چاہے عمل چھوٹا سا ہو لیکن اخلاص اس میں جتنا پڑا ہوا ہے اس کی روح سے بعد اوقات بڑے عمل سے زیادہ چھوٹے عمل کا وزن ہو جاتا ہے. ہمارے حضرت اس کو ایک مثال سے سمجھایا کرتے تھے کہ دیکھو ایک شخص ہے جو 1 کروڑ کا مالک ہے, اور 1 کروڑ کا مالک ہوتے ہوئے اس نے 1 لاکھ روپیہ اللہ تعالیٰ کے راستے میں صدقہ کر دیا, اور اس 1 لاکھ کا جو صدقہ کیا اس میں یہ بھی خیال ہوا کہ بھائی دیا اللہ کے, بظاہر صدقہ کرنا مقصد ہے لیکن ساتھ میں اس کے اندر کسی انسان کو بھی راضی کرنا مقصود ہو گیا, فرض کرو. تو 1 لاکھ روپے کا صدقہ دیا اور اس میں تھوڑی سی ملاوٹ بھی ہے, چاہے زیادہ نہ صحیح. اور دوسری طرف ایک شخص ہے جس کی آمدنی جو ہے وہ 100 روپے ہے, اور 100 روپے کی آمدنی میں سے وہ 1 روپیہ اللہ تعالیٰ کے راستے میں دیتا ہے. اب ظاہر ہے 1 روپیہ دیتے وقت کوئی شخص یہ نام و نمود کی نیت کرنا بڑا مشکل ہے, 1 روپے میں کیا نام نمود ہوگی, کیا شہرت ہوگی, اور کیا اس کے بارے میں کوئی سمجھے گا کہ یہ سخی فیاض آدمی ہے. تو وہ جو دے رہا ہے 100 روپے میں سے 1 روپیہ وہ خالص اس لیے دے رہا ہے کہ یہ روپیہ اللہ جل جلالہ کی خوشنودی کے لیے میں اللہ کے راستے میں صرف کر رہا ہوں. تو یہ گنتی میں تو 1 روپیہ ہے لیکن اپنے وزن کے لحاظ سے یہ اس 1 لاکھ روپے سے کہیں زیادہ ہے, جس میں نام نمود دکھاوا شامل ہے. گنتی میں وہ زیادہ 1 لاکھ, لیکن وزن کے اعتبار سے اس 1 روپیہ کا وزن زیادہ ہے, جو اللہ تبارک و تعالیٰ کہ ہاں جب یہ پہنچے گا تو وہ 1 لاکھ کے مقابلے میں یہ 1 روپیہ آگے بڑھ جائے. تو اخلاص وہ چیز ہے جو انسان کے عمل میں وزن پیدا کرتی ہے, اس کے بغیر کوئی عمل مقبول نہیں اور ہر عمل بے وزن جب تک اخلاص نہ ہو. اور یہ اخلاص ہی وہ چیز ہے جس کو حاصل کرنے کے لیے جاتے ہیں ہم بزرگوں کے پاس کہ بھائی اپنی اصلاح کرانے کے لیے کہ تاکہ ہمارے عمل میں اخلاص پیدا ہو جائے, اللہ تبارک و تعالیٰ کی خوشنودی ہی مقصود ہو, اس میں اور چیزیں شامل نہ ہوں. یہ چیز پیدا کی جاتی ہے باقاعدہ, اس کے لیے مشق کی جاتی ہے, محنت کی جاتی ہے, تو یہ اخلاص حاصل ہوتا ہے. اور بڑے بڑے لوگوں نے اس کو حاصل کرنے کے لیے بڑے مجاہدات اور ریاضتیں کہ یہ حاصل ہو جائے کسی طرح, اس کے بغیر کوئی عمل مقبول نہیں. تو یہاں جو فرمایا جا رہا ہے کہ جو اللہ کے لیے اخلاص اختیار کرے 40 دن تک, اس کو اللہ تعالیٰ یہ حکمت کا انعام عطا فرماتے ہیں. اس میں جو غور کرنے کی بات یہ ہے کہ اس حدیث میں کسی عمل کا ذکر نہیں کیا. اخلاص اختیار کرے نماز میں, روزے میں, زکوٰۃ میں, صدقے میں, خیرات میں, کوئی عمل کا ذکر نہیں, بس یہ جو اللہ کے لیے اخلاص اختیار کرے. تو اشارہ اس بات کی طرف ہے کہ اللہ کے لیے, یعنی یہ اخلاص صرف کسی عبادتوں ہی کے اندر مخصوص نہیں ہے کہ بھائی عبادت جو ہے وہ اخلاص کے ساتھ انجام پا رہی ہے, بلکہ زندگی کے ہر عمل میں اخلاص مطلوب ہے. یہاں تک کہ جو اعمال ہم دنیا کے اعمال سمجھتے ہیں ان کے اندر بھی اخلاص مطلوب ہے. کھانا کھانے میں, پانی پینے میں, روزی کمانے میں, بیوی بچوں کے ساتھ ہنسی مذاق کرنے میں, تفریح کرنے میں, ان کے ساتھ بات چیت کرنے میں, ہر چیز میں اخلاص مطلوب ہے. اخلاص جو یہاں پر جس کی طرف اشارہ کیا جا رہا ہے وہ ہے جو حضرت ابراہیم خلیل اللہ علیہ السلام کے الفاظ میں اللہ تبارک و تعالی نے فرمایا کہ ان صلاتی و نسکی و محیایا و مماتی للہ رب العالمین, کہ میری نماز, میری قربانی, میرا جینا, میرا مرنا سب اللہ کے لیے ہے جو رب العالمین. تو ٹھیک ہے, نماز تو ہو گئی, قربانی آ گئی, عبادتیں آ گئی, لیکن آگے کہا محیایا و مماتی, میری زندگی بھی, میرا مرنا بھی, میرا جینا بھی, میرا مرنا بھی سب اللہ کے لیے. تو جینے کے اندر تو بہت کچھ آ گیا, سارا صبح سے لے کر شام تک جتنے کام کرتے ہو وہ سب اس جینے میں آ گیا, شامل ہو گیا, کھانا پینا, کمانا, ہر چیز. تو ہمارے حضرت والا حضرت ڈاکٹر صاحب صلی اللہ تعالیٰ صلی اللہ تعالیٰ ان کے درجات بلند فرمایا کرتے تھے کہ بھائی یہ اخلاص صرف نمازوں کے اندر مطلوب نہیں بلکہ ہر زندگی کے کام میں مطلوب ہے. اور جب یہ اخلاص زندگی کے ہر کام کے اندر داخل کرو گے تو زندگی کا ہر کام عبادت بن جائے گا, ہر کام عبادت بن جائے گا, ہر کام ثواب کا کام بن جائے گا, ہر کام آخرت کا کام بن جائے گا. دیکھو یہ کہا گیا ہے کہ یہ دنیا جو ہے یہ آخرت کی کھیتی ہے, یہاں بیج ڈالو اور اس کی فصل ملے گی آخرت میں جا کر. تو دنیا کو آخرت کی کھیتی بنایا, تو مانا یہ کہ اس دنیا کے ہر کام میں اخلاص اختیار کرو, اللہ کے لیے کرو ہر کام کو, تو یہ دنیا ہی تمہارے لیے آخرت میں بہترین انجام کا ذریعہ بن جائے گی. اس کا نتیجہ تمہیں وہاں پر جنت کی شکل میں اللہ تبارک و تعالیٰ اپنی رضا کی شکل میں عطا فرمائیں گے انشاءاللہ. کیسے؟ کہ جو بھی کام کرو وہ اس میں نیت کر لو اللہ کو راضی کرنے کی. یہاں تک کہ کھانا کھا رہے ہو تو کھانا کھانے میں بھی نیت یہ کرو کہ یہ کھانا جو میں کھا رہا ہوں اللہ تعالیٰ نے میرے ساتھ ایک نفس میرا وابستہ کر دیا ہے, اس نفس کا حق ادا کرنے کے لیے نبی کریم سرور دو عالم صلی اللہ علیہ وسلم کی سنت پر عمل کرتے ہوئے اس نفس کا حق ادا کرنے کے لیے کھا رہا ہوں. اس لیے کھا رہا ہوں تاکہ جسم کو تقویت حاصل ہو, اور جسم کو تقویت حاصل ہو تو اس کو میں اللہ کی رضا کے کام میں استعمال کروں. یہ ہوا کھانے کا اخلاص, یہ نیت کر لو. کمانے جا رہے ہو, ملازمت پر جا رہے ہو, کہیں تجارت کے لیے جا رہے ہو, اپنا کاروبار کرنے کے لیے جا رہے ہو, تو اس کے اندر نیت کر لو کہ یہ تجارت, یہ کاروبار جو کچھ کر رہا ہوں یہ اس لیے کر رہا ہوں کہ اللہ تعالیٰ نے کچھ حقوق میرے ذمہ وابستہ کیے ہیں, میرے نفس کے, میرے اہل و عیال کے, میرے گھر والوں کے, اور ان حقوق کی ادائیگی کے لیے یہ راستہ میں نے اختیار کیا ہے, اور حلال طریقے سے اس کو اختیار کرنے کی, اس کام کو کرنے کی کوشش کروں گا جو حضور اقدس صلی اللہ علیہ وسلم کی سنت کے مطابق ہو. تو تمہارا سارا صبح سے لے کے شام تک جو کمائی کر رہے ہو وہ سب عبادت بن جائے. یہ اخلاص ہے کمائی کا. یہاں تک کہ گھر والوں کے ساتھ اٹھنا بیٹھنا ہنسنا بولنا اس کے اندر بھی ہمارے حضرت فرماتے ہیں کہ جب گھر میں داخل ہو دیکھو کہ بھائی گھر میں الحمدللہ بیوی بچے آرام سے ہیں خوش ہیں تو اللہ تعالیٰ کا شکر ادا کرو اور یہ نیت کر لو کہ حضور اقدس نبی کریم سرور دو عالم صلی اللہ علیہ وسلم جب گھر میں تشریف لاتے تھے تو اپنے گھر والوں کے ساتھ وہ ملاطفت کے ساتھ پیش آتے تھے اور ان کی دلجوئی کرتے تھے ان کی دلداری کرتے تھے. اس نیت سے کر رہا ہوں یہ کام. یہ اخلاص ہو گیا اس کے ساتھ. بس دنیا کا کوئی عمل ایسا نہیں ہے. خواتین ہیں وہ گھر کا کام کر رہی ہیں کھانا پکا رہی ہیں یا گھر کی صفائی کر رہی ہیں یا اور گھر کے کام کر رہی ہیں اس میں یہ نیت کریں کہ ہم یہ کام اس لیے کر رہے ہیں تاکہ ہمارے گھر والوں کو سکون حاصل ہو عافیت حاصل ہو اور اس عافیت کو وہ اللہ کی رضا میں استعمال کر سکے. یہ نیت کیا وہ سارا عبادت بن گیا. تو ہمارے حضرت والا صلی اللہ علیہ وسلم کروائے تھے کہ اس کی مشق کرنے سے ہوتی ہے یہ بات کہ جب صبح کو اٹھو فجر کی نماز کے بعد ہمارے حضرت فرماتے ہیں کہ فجر کی نماز کے بعد ایک مرتبہ اپنے آپ سے یہ عہد کر لو کیا کہ ان صلاتی و نسکی و محیایا و مماتی للہ رب العالمین کہ آج میں جو کچھ کام کروں گا دن بھر جتنے کام کروں گا وہ اللہ کے لیے کروں گا. کھانا بھی اللہ کے لیے کھاؤں گا پانی بھی اللہ کے لیے پیوں گا کمائی بھی اللہ کے لیے کروں گا گھر والوں کے ساتھ بات چیت بھی اللہ تعالیٰ کی رضا کے لیے کروں گا. یہ نیتیں کر کے جو میں بتا رہا ہوں یہ نیتیں کر کے کروں گا. ایک مطلب یہ طے کر لو. اب جب طے کر لیا تو کوشش کرو کہ ہر عمل کے ساتھ اس نیت کا دھیان آ جائے استحضار پیدا ہو نہ بھی ہو فرض کرو. تو نیت کا حساب یہ ہے کہ اگر شروع میں آدمی ایک کام کی نیت کر لے تو جب تک کہ اس نیت کے خلاف کوئی نہ کام نہ کرے اس وقت تک وہ نیت اللہ کے یہاں معتبر ہوگی. جب نیت کے خلاف جب تک کوئی کام نہیں کرے گا اللہ تعالیٰ کے یہاں معتبر ہے. شروع میں کر لی تم نے. دیکھو نماز جب پڑھتے ہو نا تو نماز کے شروع میں نیت کرتے ہو کہ نہیں یا اللہ دل میں نیت کرتے ہو کہ یہ اللہ تبارک و تعالیٰ کے لیے نماز پڑھ رہا ہوں. اب ہر لفظ کے ساتھ تو نیت کرنے کی ضرورت نہیں تو ہر جگہ ہر لفظ کے ساتھ نیت کرو کہ یہ لفظ بھی میں اللہ کے لیے کہہ رہا ہوں یہ لفظ بھی اللہ کے لیے کہہ رہا ہوں. بلکہ وہ جو شروع میں نیت کی تھی وہ نیت معتبر ہے جب تک کہ اس کے خلاف کوئی اور چیز سامنے نہ آئے اللہ تعالیٰ کیا معتبر ہے. حضرت حکیم الامت صلی اللہ تعالیٰ صدر اس کی مثال دیتے ہیں. اس کی مثال ایسی ہے کہ جب آپ کسی سفر پر روانہ ہوتے ہو تو بھائی شروع میں تم نے ارادہ کر لیا کہ ہمیں لاہور جانا ہے جی اور ٹکٹ خرید لیا اور ریل میں بیٹھ گئے. تو ٹکٹ خرید کے ریل میں بیٹھ گئے نیت کر دی لاہور جانے کی. اب کیا یہ ضروری ہے کہ سارے راستے یہ رٹ لگاؤ کہ میں لاہور جا رہا ہوں یہ اس ارادے کی رٹ لگاؤ. یہ کوئی ضرورت نہیں. جب شروع میں ایک مرتبہ نیت کر لی تو وہ اس وقت تک معتبر ہوگی جب تک کہ تم اس کے خلاف کوئی کام نہ کرو. ہاں اگر کہیں راستے میں اتر گئے ٹرین سے اور ٹرین سے اتر کر کوئی دوسری ٹرین پکڑ لی تو اس وقت معلوم ہوگا کہ نہیں اب نیت لاہور جانے کی نہیں. ایسے ہی کوئی عمل جب تم نے اللہ کے لیے شروع کیا تو وہ اللہ ہی کے لیے رہے گا انشاءاللہ جب تک کہ اس کے خلاف کوئی اور عمل اور کوئی اور نیت ارادہ نہ ہو. جب صبح کو اپنے دل میں سچے دل سے یہ نیت کر لو کہ آج جو کوئی کام کروں گا وہ اللہ کے لیے کروں گا نماز بھی اللہ کے لیے پڑھوں گا اور کمائی بھی اللہ کے لیے کروں گا کھانا بھی اللہ کے لیے کھاؤں گا پینا بھی اللہ کے لیے کروں گا ملنا جلنا بھی اللہ کے لیے کروں گا تو یہ نیت انشاءاللہ معتبر ہوگی جب تک کہ دوسرا اس کے خلاف نہ آ جائے. یہ کر کے دو. اور بہتر یہ ہے کہ ہر عمل کے ساتھ استعمال بھی کر لو کہ اس عمل کے اندر بھی یہ نیت کر رہا ہوں تو انشاءاللہ اخلاص حاصل ہو جائے. یہ اخلاص زندگی کا اخلاص. میرے حضرت والا فرمایا کرتے تھے کہ میں نے مدتوں الحمدللہ اس بات کی مشق کی ہے اور مشق کرنے کا طریقہ بتاتے تھے کہ یہ کیا ہے کہ گھر بیٹھے खाना आ गया सामने, भूख लगी हुई है, दिल चाहा खाना खाएं, एक लम्हे के लिए अपने आप को रोक लिया नहीं खाएंगे, रोक लिया। फिर साथ दूसरी बात का ध्यान में ध्यान लाए, क्या के अल्लाह तबारक व तआला ने हमारे नफ्स का भी हक हमारे जिम्मे वाजिब किया है और हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत है नफ्स का हक अदा करना, और यह अल्लाह ताला की नेमत है जो उसने अपने फजल व करम से यह खाना मुझे अता फरमाया। इस नेमत का शुक्र यह है कि इसको मैं कदर की कदर के साथ खाऊं और अल्लाह ताला का शुक्र अदा करूं। तो एक लम्हे के लिए रुके और यह दिल में नियत करने के बाद दोबारा बिस्मिल्लाह करके खाना शुरू कर दिया। घर में दाखिल हुए, बच्चा खेलता हुआ अच्छा मालूम हुआ, दिल में दिल चाह के इसको गोद में लेकर उठा लें, इसके साथ बात करें, नहीं करेंगे, एक लम्हे के लिए रुक गए। और फिर दोबारा दिल में तसव्वुर लाए कि हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम बच्चों के साथ मोहब्बत फरमाते थे और बच्चे बच्चों के साथ आप बाका दिल्लगी की बातें भी किया करते थे। हजरत हसन रज़ियल्लाहु ताला अन्हुमा आए लुढ़कते पुड़कते मस्जिद के अंदर, आप खुतबा दे रहे हैं, मिंबर से उतरकर उनको गोद में उठा लिया। ये सुन्नत है हुज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की कि बच्चों के साथ मोहब्बत का मामला किया जाए। अब करेंगे इस इत्तबाए सुन्नत की नियत, अब इस नियत के साथ उठा लिया। फरमाया मुद्दतों अल्हम्दुलिल्लाह इसकी मश्क की है इस तरह, तो अल्हम्दुलिल्लाह अब तबीयत सानिया बन गई कि हर अमल के साथ ये नियत हो जाती है खुद ब खुद अल्हम्दुलिल्लाह। अल्लाह ये जो सूफिया किराम कहते हैं कि बाहमा और बेहमा, सूफिया किराम क्या इतला होती है बाहमा और बेहमा, ने सबके साथ है और किसी के साथ नहीं, सबके साथ और किसी के साथ नहीं, ताल्लुकात हैं सारे, बीवी भी है, बच्चे भी हैं, बहन भाई भी हैं, दोस्त अहबाब भी हैं, ऐसे ताल्लुकात भी हैं, सब कुछ है उनके साथ, मिल भी रहा है इंसान, लेकिन साथ में बेहमा भी है यानी किसी के साथ भी नहीं। क्या माना कि जिनसे जिस तरह मिल रहा है हकीकत में वो अल्लाह जल्ल जलालुहु की राजी करने के लिए मिल रहा है, उस मखलूक को राजी करने के लिए, अल्लाह को राजी करने के लिए मिल रहा। हजरत हकीमुल उम्मत माना थानवी तसल्लात अलैहिस्सलाम का इरशाद मेरे हजरत डॉक्टर साहब तसल्लात अलैहिस्सलाम ने सुनाया, फरमाते हैं कि मुझे शुरू में बड़ी हैरत हुआ करती थी कि हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम जिनका आलम यह है कि अल्लाह जल्ल जलालहू के साथ वही का राबता कायम है, फरिश्ते आ रहे हैं और अल्लाह तबारक व तआला की तरफ से हकायक को मारिफ मुनकशिफ हो रहे हैं, उलूम लदुनिया की बारिश हो रही है और क्या क्या मकामात अल्लाह तबारक व तआला किन किन मकामात पर आपको फायज फरमा रहे हैं, इन मकामात पर होते हुए आप अज़वाज मुतहरात के साथ ये हंसी दिल्लगी की बातें कैसे कर लेते। हजरत आयशा सिद्दीका रज़ियल्लाहु तआला को रात के वक्त में औरतों की कहानी सुना रहे, 11 औरतें थी, उन्होंने आपस में तय किया था कि हर एक अपने अपने शौहर का हाल बयान करेगी, एक ने यूं कहा, दूसरी ने ये कहा, तीसरी ने ये कहा, ये सुना रहे। तो हजरत फरमाते हैं शुरू में ताज्जुब हुआ करता था कि जिस जात का रब्ता अल्लाह तबारक व तआला के साथ इस तरह इतना कायम हो वो कैसे दुनिया वालों के साथ ऐसा ताल्लुक कायम रख सकता है जो हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने रखा। देखो सूफिया किराम बहुत से ऐसे गुजरे होंगे, आपने हालात पढ़े होंगे कि जिनका इस्तिग़राक इस दर्जे में पहुंचा अल्लाह तबारक व तआला की ज़ात व सिफ़ात में इस्तिग़राक इस दर्जे में पहुंचा कि पहचानते ही नहीं किसी को। हज़रत शेख अब्दुल कुद्दूस गंगोई रहमतुल्लाह अलैह के बारे में लिखा है, बड़े दर्जे के वाले अल्लाह में से थे, इस्तिग़राक इस दर्जे में था अल्लाह तबारक व तआला के ज़ात और सिफ़ात में इतने महव थे कि बेटे को ही पहचानते। बेटे ने आकर सलाम किया, पूछे अभी तू कौन है, कहां से आया, इस दर्जा इस्तिग़राक है कि गुम हो गए। और हुज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम पर ज़ाहिर है कि जितने अहवाल शेख अब्दुल कुद्दूस गंगोई पर मुनकशिफ हो रहे थे, जो दर्जा उनको हासिल था या जो हक़ायक़ मारिफ उनको हासिल थे, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को लाखों गुना ज्यादा, करोड़ों गुना ज्यादा, कोई निस्बत ही नहीं। उसके बावजूद वहां ये इस्तिगराक नहीं होता कि बेटे को नहीं पहचान रहे और बीवी को नहीं पहचान रहे। आप बीवी बच्चों के साथ भी इसी तरीके से पेश आ रहे हैं जिस तरीके से कि एक आम आदमी पेश आता है। अल्लाह ने जिक्र करता है आपको खड़े करके और हबशियों का कर्तव्य दिखा रहे, दौड़ लगा रहे हैं। हजरत सिद्दीक का जिला तारा लिखा, ये सारे वाकयात जो रिवायात में आते हैं भगवान समझ में नहीं आता था कि कैसे होता है ये बात। ये इधर तो अल्लाह ताला के साथ रब्ता कायम है और इतने ऊंचे मकामात हैं और इधर दुनिया वालों के साथ ये सब कुछ हो रहा है। फिर फरमाया कि अल्हम्दुलिल्लाह समझ में आने लगा और पता चल गया कि ये दोनों काम एक साथ हो सकते हैं। अल्लाह ताला के साथ ताल्लुक भी मजबूत और दुनिया वालों के साथ ये मामलात भी इसी तरीके से। इस वजह से कि अब जब तब जब हर दुनिया वाले के साथ ताल्लुक अल्लाह की वजह से हो जाए, बीवी के साथ ताल्लुक भी अल्लाह की वजह से है, बच्चों के साथ ताल्लुक भी अल्लाह की वजह से है, दोस्त अहबाब के साथ ताल्लुक भी अल्लाह की वजह से है, जब हरेक के साथ ताल्लुक अल्लाह की वजह से हो जाए तो अल्लाह ताला के साथ ताल्लुक भी मजबूत और दुनिया वालों के साथ ताल्लुक भी मजबूत। तो बाहवा और बेहवा जो सबके साथ है और किसी के साथ अगर देखा जाए तो ताल्लुक हकीकी अल्लाह से लगा लूंगे, लेकिन ये बात ऐसे नहीं हो जाती, मश्क करनी पड़ती और उसी मश्क का तरीका बता रहे हैं नबी करीम सल्लल्लाहु अलैहि वसल्लम कि अल्लाह तबारक व तआला के लिए इखलास पैदा करना हो तो क्या करो कि कम से कम 40 दिन तक यह अमल करो कि हर काम में अल्लाह को राजी करने की नियत करो, हर काम में अल्लाह को राजी करने की नियत करो। यहां तक कि औरतें रोटी पका रही है तो वो भी उसको अल्लाह को राजी करने की नियत करे, खाना पका रही है वो अल्लाह को राजी करने, कपड़े धो रही है अल्लाह को राजी करने की नियत, हर चीज में अल्लाह को राजी करने की नियत करो। घर का काम तुम मर्द अंजाम दे रहे हो अल्लाह को राजी करने की नियत। हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम जब घर में तशरीफ लाते थे तो आप खुद अपना काम कपड़े खुद धो लेते थे, बकरी का दूध खुद निकाल लेते थे, अपने कपड़ों को साफ खुद फरमा लेते थे, हजरत आयशा रज़ियल्लाहु अन्हा के साथ घर के काम में हाथ बटाया करते थे। इन सुन्नतों का इस्तेमाल करके ये काम खुद अंजाम दो, सब काम अल्लाह के लिए हो गए, सब काम इबादत बन गए, इस वास्ते के तबाह सुन्नत में हो रहा है। अल्लाह हजरत आयशा सिद्दीका रज़ियल्लाहु अन्हा रिवायत फरमाती है कि एक मरतबा मैंने देखा कि हुज़ूर अक़दस सल्लल्लाहु अलैहि वसल्लम घर में तशरीफ फरमा है और अपने जूते गांठ रहे, जूते के अंदर कोई जूता टूट गया होगा तो जूते को गांठ रहे खुद अपने दस्ते मुबारक, और फरमाती हैं कि उस काम में सरकार द्वारा सल्लल्लाहु अलैहि वसल्लम को कुछ मेहनत शायद उठानी पड़ी और गर्मी का मौसम था तो मैंने देखा कि पेशानी मुबारक से पसीने के कतरे इस तरह लुढ़क रहे थे चेहरे अनवर के ऊपर कि जैसे मोती लुढ़क। और जब मैंने उनको देखा तो वो हजरत आयशा फरमाती हैं कि अल्लाह फरमाती हैं कि वो मंजर जिसमें के सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम के चेहरे अक़दस पर पसीने के कतरे ढलक रहे थे और बिला मुबालगा मोती से कहीं ज्यादा खूबसूरत लग रहे थे, तो मैंने उसके ऊपर सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम को इस हालत में देखकर आपके सामने एक शेर पढ़ दिया। शेर है वो अरबी का शेर है, किसी जाहिलियत के शायर का शेर है। उसने कहा था कि मुबर्रअ मिन कुल्लि गुब्बर हैज़तिन, कि आपको अल्लाह ताला ने आपको ऐसा पाक साफ बनाकर पैदा फरमाया है कि जिसके जो किसी भी कोई ऐब उसके अंदर नहीं है, हुस्न जमाल के सरकार द्वारा सलाम की तारीफ फरमाई। तो हजरत आयशा फरमाती हैं कि सरकार द्वारा सलाम जब वो गांठ रहे थे जूते और आपके चेहरे अनवर पर पसीना आ रहा था तो मैंने वो शेर पढ़ा और फिर साथ में फिर अपना शेर पढ़ा। शेर ये पढ़ा कि लवाही ज़ुलैखा लौ रअयना जबीनहु लआसरना बिलक़त्अल क़ुलूब अला अल-यद। और यूसुफ अलैहिस्सलाम से तुमने ऐसा मोहब्बत का ताल्लुक कायम किया हुआ है, वो जो मलामत कर रही थी तो ज़ुलैखा ने क्या किया था कि उनके सामने लाकर वो नारंगियां रख दी थी और छुरी रख दी थी। तो जब और हज़रत यूसुफ अलैहिस्सलाम से कहा था कि तुम सामने आ जाओ। वो सामने आए तो उनको देखने में ऐसी महब हुई कि उन्होंने अपने हाथ काट लिए। कुरान शरीफ में तो हज़रत आयशा फरमाती है रज़ी अल्लाह तआला अन्हा कि ज़ुलैखा की जो सहेलियां थी उन्होंने यूसुफ अलैहिस्सलाम को देखकर अपने हाथ काट लिए थे। अगर कभी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की जबीन मुबारक का जलवा देख लेती तो हाथ काटने के बजाय अपने सीने चीर डालती, अपने दिल चीर डालती। ये हुस्न जमाल नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह ने फरमाया। तो ये सारे काम हो रहे हैं सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम के, और किस लिए हो रहे हैं? ये भी अल्लाह को राजी करने के लिए। और अगर आदमी कोई अपने घर का काम अंजाम दे सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम की इस सुन्नत के इत्तेबा में तो ये अमल सवाब और इखलास के अंदर दाखिल और इबादत। तो अल्लाह ताला ने हमें आपको ऐसा दीन अता फरमाया है, ऐसा दीन अता फरमाया है जो बिला मुबालगा कीमिया, और कीमिया भी क्या चीज है कि कीमिया सोने मिट्टी को सोना कदे बनाती है, आज तक वजूद में आई नहीं, लोग उसी की तलाश में उन लोगों ने उम्र जाया कर दी। लेकिन हकीकी नुस्खा है कीमिया अता फरमाया नबी करीम सरवरत आलम सल्लल्लाहु अलैहि वसल्लम ने कि जो तुम्हारे इस दुनिया के हर अमल को कीमिया बना दे, हर अमल को आखिरत बना दे, दुनिया को आखिरत बना दे इखलास के जरिए। हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि इसकी मश्क करो 40 दिन, 40 दिन मश्क करोगे तो इंशाल्लाह अल्लाह ताला आदत पड़ जाएगी। मन अखलस लिल्लाह 40, 40 दिन। और इसी से पता चला ये 40 दिन के लफ्ज से कि 40 दिन के मुद्दत में अल्लाह तबारक व तआला ने खासियत रखी, खासियत रखी है कि 40 दिन तक जो अमल मुतवातिर अंजाम दिया जाए, मुतवातिर 40 दिन तक, तो आदमी उसका आदी बनने लगता है, उसका उसकी पाबंदी करना आइंदा के लिए आसान हो जाता है। जो सूफिया किराम के यहां चिल्ले होते हैं ना, चिल्ले काटने, तो ये चिल्ले हकीकत में इस गरज से कि 40 के अदद में और 40 दिन में और 40 के अदद में अल्लाह तबारक उतारा ने कुछ ऐसी खासियत रखी है कि जब ये 40 का अदद मुकम्मल हो तो आदमी को आदत डालने में, किसी चीज की आदत डालने में ये मुअस्सर हो। 40 दिन, 40 महीने, 40 साल, इंसान की उम्र में 40 साल का जब हो जाए इंसान तो उसको कहा है कुरान करीम में लम्मा बलगा अशुद्ध व बलगा 40 सन, कि जब अपनी ताकत की इंतहा को पहुंच गया, 40 साल में इंसान के कुवा अपने उरूज को पहुंच जाते हैं, कुवा जिस्मानी भी और जहनी भी, वो अपने उरूज को पहुंच जाते हैं। इसी वास्ते आम तौर से अंबिया अलैहिस्सलाम को नबुवत 40 साल से पहले नहीं दी जाती, जब 40 साल की उम्र हो जाती है तब नबुवत अदा होती है। हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम को भी 40 साल की उम्र में नबुवत अदा हुई। तो 40 की अदद में अल्लाह ने ये कुछ खासियत रखी, और 40 दिन, 40 दिन के अंदर भी ये खासियत है कि जो अमल 40 दिन तक मुतवातिर अंजाम दिया जाता रहे इंसान को उसका आदि बनने में सहूलत हो जाती। कुरान शरीफ में है कि हजरत मूसा अलैहिस्सलाम ने हजरत मूसा अलैहिस्सलाम ने कोहे तूर पर जाकर एतकाफ किया 40 दिन, 40 दिन एतकाफ किया कोहे तूर पर जाकर, अल्लाह तबारक व ताला के साथ हम कलाम हुए, जो कुछ भी इबादत करनी थी वो अंजाम दी। तो मालूम हुआ कि 40 दिन की कोई हकीकत है, और इस रिवायत से भी मालूम होती है। तो जो अमल भी, जिस अमल की भी आदत डालनी हो वो 40 दिन अंजाम दो। ये अब शुरू में अपने दिल से कहो कि भाई ये काम मैं 40 दिन करूंगा, मशक्कत होगी तो करूंगा, मेहनत होगी तो करूंगा, बुरा लगेगा तो करूंगा। 40 दिन जब किसी अमल को मुतवातिर अंजाम दोगे तो आदि बन जाओगे। एक शख्स है नमाज फर्ज करो नमाज का आदि नहीं है, या नमाज का आदि है जमात से नमाज का आदि नहीं है, मस्जिद में जाकर पढ़ने का आदि नहीं है, तो वो क्या करे कि शुरू में यह नियत करे कि भाई 40 दिन का एक चिल्ला काटूंगा, 40 दिन तक कम से कम अपने अपने आप को मजबूर करके 40 दिन तक नमाज पढ़ूंगा। तो इंशाल्लाह 40 दिन जब मुकम्मल होंगे तो उसकी आदत पड़ जाएगी। शुरू में देखो ये होता है, जब तक की आदत नहीं होती नमाज की तो नमाज एक बहुत बोझ मालूम होता है तबीयत पर, और आदमी को उसके लिए उठना और उसके लिए मेहनत करना भारी लगता है। लेकिन जब आदि हो जाता है तो अल्लाह ताला हर एक मुसलमान को आदि बना दे। तो जब आदि हो जाता है तो हालत ये होती है कि जब तक नमाज पढ़ नहीं लेगा चैन नहीं आएगा। जो आदमी नमाज का आदि हो गया, कोई उसको अगर लाख रुपए भी पेश करे, एक नमाज छोड़ते 1,00,000 रुपए दूंगा, वो 1,00,000 को लात मार देगा मगर नमाज नहीं छोड़ेगा। ये आदत हो जाएगी, उसके बगैर चैन ही नहीं आता। आदत होने के बाद ही कर सकते, शुरू में आदत डालने के लिए उसके लिए यह है कि 40 दिन तक आदमी ये काम करे। एक शख्स है, उससे झूठ नहीं छूटता, रिश्वत नहीं छूटती, तो चिल्ला काटे कि मैं ये 40 दिन जो शुरू कर रहा हूं, ये 40 दिन तक अहद करता हूं कोई झूठ नहीं छोड़ूंगा, कोई झूठ नहीं बोलूंगा, चाहे कितने ही मेहनत करनी पड़े, चाहे कितना ही नागवार हो, लेकिन बोलूंगा। 40 दिन कर लेगा इंशाल्लाह झूठ छूट जाएगा। गीबत का आदि है, इरादा कर लेगा 40 दिन तक इंशाल्लाह जबान से गीबत का कलेमा नहीं निकलेगा, अल्लाह ताला की रहमत से 40 दिन मुकम्मल कर लेगा तो आदत पड़ जाएगी और छूट जाएगी। तो अल्लाह ताला ने ये 40 दिन को एक मेयार बनाया है आदत डालने का। अलबत्ता ये जरूर है कि 40 दिन करने के लिए मशक्कत तो उठानी पड़ेगी, मेहनत तो करनी पड़ेगी, हिम्मत काम से को काम में लाना पड़ेगा, हिम्मत के बगैर दुनिया में कोई काम नहीं होता। लेकिन एक बार हिम्मत कर ले 40 दिन तक ये करो, बदनिगाही की आदत है, अल्लाह बचाए, जो आजकल बहुत आम है, छोड़ना चाहता है लेकिन नहीं छूट, सोच ले कि 40 दिन का चिल्ला काटूंगा और निगाह को गलत जगह पर इस्तेमाल नहीं करूंगा, तो इंशाल्लाह 40 दिन के बाद पड़ जाएगी। तो हर काम के आदत डालने में ये 40 दिन का अमल बड़ा मुअस्सर होता है। और हमारे हजरत हकीम उल उम्मत माना थानवी रज़ियल्लाहु अन्हु ने तो अजीब अजीब नुस्खे बता गए हैं हमारी इस्लाह के, अल्लाह ताला हमें तौफीक दे अमल करने। फरमाया कि भाई और कुछ नहीं बन पड़ता तो चलो मेरे कहने से एक ही काम कर लो 40 दिन तक। क्या काम करो? कि रोजाना रात को बैठ के अल्लाह तबारक व तआला से ये दुआ करो कि या अल्लाह मैं आपके दीन पर चलना चाहता हूं, दीन के अहकाम पर अमल करना चाहता हूं, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत पर अमल करना चाहता हूं, लेकिन बेहिम्मत हूं, हिम्मत जवाब दे जाती है, बेहौसला हूं, हौसला नहीं होता, माहौल खराब है उसमें फंस जाता हूं, और नफ्स और शैतान के धोखे में आ जाता हूं। अल्लाह आपके कब्जे कुदरत में ये सारी कायनात है, नफ्स भी आपके कब्जे में, शैतान भी आपके कब्जे में, माहौल भी आपके कब्जे में, इरादे भी आपके कब्जे में, हिम्मत और हौसला भी आपके कब्जे में। तो अल्लाह अपनी रहमत से मुझे हिम्मत दे दी, मुझे हौसला दे दी, और इस बात की हिम्मत हौसला दे दीजिए कि मैं आपके दीन पर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत के मुताबिक अमल करूं। ये दुआ कर लो, इसमें तो कुछ नहीं जाता, लेकिन फरमाया कि यह दुआ कर लो 40 दिन तक। हजरत फरमाते हैं, मेरी अपनी बातें, हजरत फरमाते हैं 40 दिन तक यह अमल कर लो, मैं गारंटी देता हूं कि इंशाल्लाह 40 दिन के बाद इनकलाब आ जाएगा जिंदगी, अल्लाह तबारक व तआला की रहमत से इनकलाब आ जाएगा, कहीं से कहीं पहुंच जाओ। लेकिन करो तो सही, तो 40 दिन का वहां पर भी अल्लाह ने 40 दिन का लफ्ज इस्तेमाल किया इसीलिए ताकि 40 दिन के अदद में अल्लाह तबारक व तआला ने खुसूसियत रखी। तो यहां हदीस में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ये फरमा रहे हैं कि इखलास की आदत डालने के लिए 40 दिन का चिल्ला काटो, और वो चिल्ला ये है कि हर काम में अल्लाह तबारक व तआला के खुशनुदी को किनियत से करने का सुबह को अहद कर लो, हर रोज सुबह को आज जो काम करूंगा वो अल्लाह को राजी करने के लिए करूंगा, अल्लाह तबारक व तआला की खुशनुदी के लिए करूंगा, और कोई मकसद नहीं होगा, बुनियादी मकसद यही होगा, ये इरादा कर लो और हर अमल के साथ इस्तेजार करने की कोशिश करो, तो इंशाल्लाह इखलास हासिल होगा, अल्लाह तबारक व तआला अपनी रहमत से मुझे आपको सबको अता फरमाए, और इखलास हासिल होगा तो इंशाल्लाह सारे अमाल दुरुस्त होते चले जाएंगे, दुनिया भी बेहतर होगी और आखिरत। اللہ تعالیٰ مجھے بھی آپ کو بھی سب کو اس پر عمل کرنے کی توفیق عطا فرمائے. لا الہ الا اللہ. آگے ایک دوسری حدیث ہے. لا الہ الا اللہ. یہ حدیث معروف حدیث ہے, نبی کریم صلی اللہ علیہ وسلم کا ارشاد ہے. حضرت حسن ابن علی رضی اللہ تعالیٰ عنہ اس کو روایت کرتے ہیں, یعنی حضرت حسن جو حضور اقدس صلی اللہ علیہ وسلم کے نواس ہیں, روایت فرماتے ہیں, دع ما, فرمایا کہ نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ دع ما یریب الى ما لا یریب, کہ جس چیز میں تمہیں شبہ ہو اس کو چھوڑ کر وہ چیز اختیار کر لو جس میں شبہ نہ ہو. جب کبھی دو معاملے میں کشمکش پیش آئے, یہ کروں یا یہ کروں, یہ کام کروں یا نہ کروں, تو یہ دیکھو کہ اس میں کون سا معاملہ ایسا ہے جس میں شک ہے اور کون سا راستہ ایسا ہے جو بے غبار ہے, یعنی اس میں کوئی شک نہیں, تو وہ راستہ اختیار کرو جس میں کوئی شک نہ ہو, شبہ نہ ہو. یہ تعلیم ہے نبی کریم صلی اللہ علیہ وسلم. اس تعلیم کے دو محل ہیں, یا دو موقع پر یہ تعلیم لاگو ہوتی ہے. ایک موقع وہ ہے جہاں کسی چیز کے حلال اور حرام ہونے میں شک ہو, پتہ نہیں حلال ہے یا حرام ہے, شبہ ہے. ایک راستہ ایسا ہے جو بے غبار ہے, اس میں کوئی شبہ نہیں, اور ایک راستے میں کچھ شبہ ہے. دو کھانے سامنے آئے, ایک کھانے میں کچھ شبہ ہے, ایک میں نہیں ہے. تو حضور اقدس صلی اللہ علیہ وسلم کی تعلیم یہ ہوئی کہ آپ وہ راستہ اختیار کر لو جو کہ جو شبہ کا نہیں ہے, اور شبہ والے کو چھوڑ دو. اگرچہ مفتی حضرات نے اس کو فتوے کے اعتبار سے جائز کہا ہوا ہو, لیکن اگر دل میں شبہ ہے تمہارے تو دل میں شبہ کی وجہ سے اس چیز کو چھوڑ دو. دوسری حدیث میں فرمایا نبی کریم صلی اللہ علیہ وسلم کہ الاسم ما حاق فی نفسک, ما حاق فی نفسک وان افتاک الناس, کہ گناہ وہ ہے جو تمہارے دل میں ایک خلش پیدا کر دے, اور خلش پیدا کر دے کہ بھائی پتہ نہیں یہ ٹھیک ہے نہیں ہے, تمہیں جل نہیں رہی اس طرح, چاہے لوگوں نے فتویٰ دے دیا ہو اس کے جائز ہونے کا, تو بہتر یہ ہے کہ اس کو چھوڑو. اس کو کہتے ہیں تقوی, تقوی عن الشبہات, شبہات سے بچنا. اور یہ واجب تو نہیں ہے ہر ایک انسان کے ذمے کہ اس سے بچے, لیکن بہرحال مستحب ہے, اور بہتر ہے کہ انسان ہر ذرا سے شبہ سے بھی بچے. یہ وہ مقام ہے جو میں آپ کو بتا دوں کہ بسا اوقات ایسا ہوتا ہے کہ جب کسی مفتی سے کوئی مسئلہ پوچھا جاتا ہے تو بعض اوقات مفتی کہتا ہے کہ ہاں بھائی یہ جائز ہے, بلا شبہ جائز ہے, تو وہ تو اس میں تو کوئی شبہ ہی نہیں. بعض مرتبہ ایسا ہوتا ہے کہ مفتی فتویٰ دیتا ہے جواز کا, لیکن الفاظ یہ استعمال کرتا ہے کہ بھائی یہ کام کر لینے کی گنجائش ہے, گنجائش ہے. تو گنجائش ہونے کے معنی یہ ہے کہ جائز تو ہے لیکن تھوڑا سا تردد بھی ہے, تھوڑا سا شبہ بھی ہے, لہذا اگر آدمی بچ جائے اس سے تو زیادہ بہتر. تو ایسے موقع پر موقع آتا ہے تقوی کا. فتویٰ کا تقاضا یہ ہے, فتویٰ کا حکم یہ ہے کہ جائز ہے, لیکن تقوی کا حکم یہ ہے کہ آدمی بچ جائے, اور یہ اونچے مقام کی بات ہے. آپ کو پہلے بھی سنا چکا ہوں کہ حضرت حکیم الامت مولانا تھانوی رحمۃ اللہ علیہ نے فتویٰ دیا تھا کہ بھائی پھل جو ہے بازار سے خرید کے کھانا جائز ہے, لیکن ذرا سا دل میں شبہ تھا کہ بھائی لوگ جو ہیں عام طور سے پھلوں کی خرید و فروخت کرتے ہیں, اس طرح کے پھل نمودار بھی نہیں ہوتا, پورا باغ بیچ دیتے ہیں, جو شرن جائز نہیں ہوتا, تو اس واسطے ذرا سا شبہ تھا دل میں. اس شبہ کی وجہ سے ساری عمر بازار سے پھل خرید کر نہیں کھائے, کوئی باغ کے پھل لے آیا تو ٹھیک اپنے گھر میں, کوئی پھل اگ گیا تو ٹھیک, لیکن بازار سے خرید کے نہیں کھایا. دوسروں کے لیے فتویٰ یہ کہ جائز ہے کھاؤ, کوئی پوچھتا کہ جائز ہے کہ ہاں جی جائز خوب جائز. دوسروں کے لیے تو یہ حکم تھا, لیکن خود اپنے اوپر یہ پابندی عائد کی ہوئی تھی کہ ساری عمر نہیں کھایا, وہ بازار سے خرید کے نہیں کھایا, کسی کو بتایا بھی نہیں کہ میں ایسا کرتا ہوں, تاکہ کہیں ایسا نہ ہو کہ لوگ بھی اسی کی اتباع کرنا شروع کر دیں تو وہ فتوے کا اثر ہی ظاہر ہو جائے. تو یہ تو بڑے اونچے مقام کی باتیں ہیں, لیکن جہاں مفتی خود کہہ دے کہ بھائی گنجائش ہے باقی بچنا بہتر ہے, لکھ دیتے ہیں فتوے میں, تو ایسے موقع پر کے لیے ہے حکم جو حضور اقدس صلی اللہ علیہ وسلم کا کہ بھائی اگر اللہ تعالیٰ کو راضی کرنا مقصود ہے, اعلیٰ مقام حاصل کرنا چاہتے ہو تقویٰ کا, تو پھر اس کا راستہ یہی ہے کہ شبہ کی چیز کو چھوڑ دو, جس میں شبہ نہیں ہے اس کو اختیار کرو جہاں تک ہو سکے. البتہ ہمارے ساتھ میں یہ بھی بتا دوں کہ ہمارے والد صاحب کا رسول اللہ تعالیٰ سے ضرور فرمایا کرتے تھے کہ بھائی یہ بات بتانے کی تو ہے اور حتی الامکان ہر انسان کوشش کرے اس کے اوپر عمل کرنے کی, لیکن جس دور سے ہم گزر رہے ہیں, جس زمانے سے ہم گزر رہے ہیں, اس میں جو آدمی فتویٰ پر عمل کر لے, چاہے شبہات کو چھوڑنے کا پورا اہتمام نہ ہو لیکن تنہا فتوے پر عمل کر لے, وہ اس دور کا بہت بڑا متقی ہے. فتوے پر عمل ہو جائے کم سے کم تو بہت بڑا متقی ہے. لہذا ایسا نہ کرو کہ لوگوں کو یہ شبہات کے تقویٰ کا ذکر اتنا کرو کہ لوگ جو ہے مایوس ہو کے بیٹھتے ہیں. ہر انسان کو اپنے حساب سے کوشش کرنی چاہیے کہ شبہات سے بچنے کا اہتمام کرے, لیکن جیسا عرض کیا کہ انشاءاللہ یہ مدار نجات نہیں کہ اس کے بغیر نجات نہ ہو. ہاں فتوے کے روح سے جس کو ناجائز اور حرام کہا گیا ہے اس سے بچنے کا اہتمام مدار نجات ہے, وہ اگر نہیں کرو گے تو گناہ ہوگا, اللہ بچائے عذاب کا اندیشہ. تو ایک محل تو اس حدیث کا یہ ہے جہاں حلال و حرام میں کچھ شبہ ہو کسی درجے میں. دوسرا محل ہے دنیاوی کام, دنیا کے جو کام ہیں مباح کام ہیں, دونوں راستے مباح ہیں جائز ہیں, لیکن ایک راستہ کشمکش ہے کون سا کروں کون سا نہ کروں, تو اس میں یہ دیکھو کہ جس راستے کے اندر کوئی کھٹکا نہ ہو وہ راستہ اختیار کرو. ہمارے حضرت فرمایا کرتے تھے کہ جب تمہارے سامنے دو معاملے آ جائیں تو یہ دیکھو کہ کس کام کی تلافی ہو سکتی ہے کس کام کی تلافی نہیں ہو سکتی, جس کام کی تلافی ہو سکتی ہے اس کو چھوڑ دو اور جس کی تلافی نہیں ہو سکتی اس کو اختیار کر لو, اس کو اختیار کر لو. ایک شخص فرض کرو ماں باپ بیمار ہیں, ماں باپ کو خدمت کی ضرورت ہے, اور اس میں چاہے ان ماں باپ کی خدمت کے لیے دوسرا بھائی بھی موجود ہے, لیکن ایک راستہ یہ ہے کہ میں نفلی حج پہ چلا جاؤں نفلی عمرے پہ چلا جاؤں, اور ایک راستہ یہ ہے کہ میں اپنے والدین کی خدمت کروں. تو دیکھو دونوں راستے مباح ہیں, اس لیے کہ ماں باپ کی خدمت تمہارے محتاج نہیں ہے, دوسرا آدمی خدمت کے لیے موجود ہے, لہذا اگر جاؤ گے حج کے لیے عمرے کے لیے کوئی گناہ نہیں ہوگا. لیکن ترجیح جب دینے کا مسئلہ آئے تو یہ دیکھو کہ کس چیز کی تلافی ہو سکتی ہے کس چیز کی نہیں ہو سکتی. والدین جو بیمار ہیں اگر یہ دنیا سے اٹھ جائیں گے تو پھر یہ نعمت میسر آنے والی نہیں ہے, اس کی تلافی نہیں ہو سکتی. حج عمرے کی ہو سکتی ہے کہ بعد میں حج عمرہ کبھی اللہ تعالیٰ کرنے کی توفیق دے دے, اس کی تلافی ہو سکتی. تو ایسے موقع پر بہتر یہ ہوگا, راجے یہ ہوگا کہ انسان والدین کی خدمت کو اختیار کرے. مجھے یاد آ گیا واقعہ, اسی پر ختم کرتا ہوں کہ حضرت والد صاحب رضی اللہ تعالیٰ سے تو ہمارے والد بیمار تھے صاحب فراش تھے, تو اتفاق سے مجھے اپنا حج فرض تو ادا کر چکا تھا لیکن حج فرض ادا کیے ہوئے 10-12 سال ہو چکے, 10-12 سال سے کبھی حاضری نہیں ہوئی تھی حرمین شریف میں. اتفاق سے ایک موقع ایسا آ گیا, کسی نے حج بدل کے لیے مجھ سے کہا کہ اگر آپ جانا چاہیں تو میں حج بدل دوں. والد صاحب علیل تھے, والد صاحب نے کہا بھائی اچھا موقع ہے چلے جاؤ. میں ایک دو روز سوچتا رہا, پھر آخر میں میں نے ان سے معذرت کر لی. والد صاحب نے ایک دن مجھ سے پوچھا کہ بھائی کیا क्या हुआ तुम्हारे हज बदल का, क्यों नहीं गए? मेरे जबान से निकला, मैंने कहा बात यह है कि दिल तो था जाने का, लेकिन यह कि बस तब आखिर में फैसला यही किया कि न जाऊं। मैं क्यों, मैंने क्या बात यह है कि हमारा हज उमरा तो यही है, जो कुछ हज उमरा है वो तो यही है। तो ये बात जब उन्होंने सुनी तो उस पर मसरत का इजहार फरमाया और एक जुमला ऐसा फरमा दिया कि आज आंखों से लगा दिखा रहा है। ये जुमला फरमाया कि तुमने सही फैसला किया, माशाल्लाह सही फैसला किया और यही फैसला करना चाहिए था। और इंशाल्लाह जहां तक हज उमरे का ताल्लुक है तो अल्लाह ताला इतना ले जाएगा हज उमरे उमरे के लिए कि इंशाल्लाह तुम देखोगे कि दूसरों से कहीं ज्यादा ले जाए। ये जुमला बतौर मैं दुआई के लिए बतौर पेशिनगोई के तौर पर फरमाया। आज वो दिन है उनके उठने के बाद, दुनिया से जाने के बाद साल में 3-4 मरतबा अल्लाह ताला हाजिरी की तौफीक अता फरमा देते। तो हकीकत यह है कि ये हजरत वाला फरमा देते कि ये देखो किस बात की तलाफी हो सकती है, किस बात की नहीं हो सकती, ये फहम पैदा करो और वो रास्ता अख्तियार करो जिसकी तलाफी बाद में ना हो सके उसको अख्तियार कर लो, जिसकी तलाफी हो सकती है उसको छोड़ दो। दामा युरीबु इला मा ला युरीबु। اللہ تعالی ہم سب کو اس پر عمل کرنے کی توفیق عطا فرمائے۔ اللهم صل علی سیدنا مولانا محمد وعلى آل محمد كما صلیت علی ابراہیم وعلى آل ابراہیم انک حمید مجید۔ اللهم صل علی سیدنا محمد كما صلیت علی ابراہیم وعلى آل ابراہیم۔ ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرین۔ ربنا آتنا فی الدنیا حسنة وفی الآخرة حسنة وقنا عذاب النار۔ یا ارحم الراحمین اپنے فضل و کرم اپنی رحمت سے ہمارے تمام گناہوں کو معاف فرما۔ یا اللہ ہمارے اعمال و اخلاق کی اصلاح فرما۔ یا اللہ اپنی رحمت سے ہم کو اخلاص سے کامل عطا فرما۔ یا اللہ اخلاص سے کامل عطا فرما۔ یا اللہ اخلاص سے کامل عطا فرما۔ یا ارحم الراحمین اپنے فضل و کرم کی رحمت سے اپنی مغفرت کامل عطا فرما، اپنی رضائے کامل عطا فرما۔ یا اللہ ہر طرح کے شر فتنے سے، معاشرت و منکرات سے ہماری، ہمارے گھر والوں، اعزاء احباب سب کی حفاظت فرما۔ یا اللہ تمام حاضرین حاضرات کو ان کے تمام جائز مقاصد میں کامیابی عطا فرما۔ یا اللہ سب کی پریشانیوں کو دور فرما۔ یا اللہ ہمارے متعلقین میں جو لوگ بیمار ہیں اپنی رحمت سے ان سب کو شفائے کامل و عاجل عطا فرما۔ جو پریشان ہیں ان کی پریشانیوں کو رفع فرما۔ جو مشکلات کا شکار ہیں ان کی مشکلات کو دور فرما۔ یا اللہ جن جن لوگوں نے ہم سے دعا کے لیے کہا ہے اپنی رحمت سے ان سب کی دلی مرادوں کو پورا فرما۔ www.tasqur'an.com